नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। आगामी जेठ 15 गते संवैधानिक व्यवस्था अनुसार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदैछ। अर्थ मन्त्रालयका अनुसार बजेट लेखनको कार्य पनि लगभग अन्तिम चरणमा पुग्न थालेको छ। आगामी आर्थिक वर्ष 2082-83 बजेटको सिलिङ करिब 19 खर्ब रूपियाँ तोकिएको छ। बजेटका स्रोतहरूमाथि निरन्तर दबाव बढ़दै गइरहेको सन्दर्भमा यसअघिका सबै आयोजना परियोजना यथावत राख्दै नयाँ कार्यक्रममा बजेट विनियोजन गर्न पनि चुनौतीपूर्ण अवस्था रहेको विश्लेषण हुँदै आएको छ। कर, गैर कर, पूँजीगत प्राप्ति, वैदेशिक अनुदान तथा ऋण र आन्तरिक ऋणलाई बजेटका स्रोतका रूपमा लिइँदै आइएको छ। सरकारले विकास निर्माणका क्रममा देखा परेका कमी कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने नीतिको घोषणा पनि गरेको छ। यो घोषणा अनुसार यसअघिका कतिपय आयोजनामा विनियोजन हुने बजेट कटौती हुने सम्भावना समेत बढ़ेर गएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गरी वर्गीकरण गर्ने घोषणा पनि भएको छ। उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह हुन नसक्नु, बैंकिङ क्षेत्रमा अधिक तरलता, राजस्व संकलनको लक्ष्य भेट्टाउन मुस्किल हुनु, न्यून पूँजीगत खर्च लगायतका समस्या अर्थतन्त्रमा देखा परेका छन्। आजको अन्तरसंवादमा हामी अर्थतन्त्रको विद्यमान अवस्था, आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा केन्द्रित भएर अर्थशास्त्री डाक्टर रेशम थापासँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। बजेटको मार्गदर्शक दस्तावेजका रूपमा लिइने नीति तथा कार्यक्रम पनि आइसकेको छ। नीति तथा कार्यक्रममाथि छलफल पनि सम्पन्न भइसकेको छ। अहिले बजेटको अन्तिम तयारी भइरहँदा यो परिप्रेक्ष्यमा आगामी आर्थिक वर्षको बजेटमा के कस्ता विषयहरू समेटिनुपर्छ अथवा समेटिँदा उपयुक्त होला जस्तो लाग्छ यहाँलाई? मैले यसै प्रश्नबाट हाम्रो कुराकानीको शुरूआत गरे।
धन्यवाद। यो असाध्यै सान्दर्भिक प्रश्न पनि छ। यो समसामयिक विषय खास गरी चाहिँ हाम्रो समग्र अर्थ प्रशासनले हाम्रो अब अर्को एक वर्षभरि यो देशमा आम जनताको आकांक्षा पूरा गर्नलाई चाहिँ कस्तो दिशा लिएला भनेर एकदम छलफल गर्ने ठिक बेला हो यो। यही सन्दर्भमा यो बजेट निर्माण लगभग लेखन कार्य भइसकेको छ भने लगभग जिडिपीको 31% वरिपरिको बजेट आउला भनेर सिलिङ तोकेको छ अर्थ मन्त्रालयको लागि। यही बिचमा हामीले चाहिँ तिनटा पाटो हामीले चाहिँ बिर्सिनु हुँदैन। एउटा चाहिँ यो संविधानले तोके अनुसार जुन दिन हामी बजेट पढ्छौँ, जुन दिन बजेट सार्वजनिक हुन्छ, त्यो दिनमा हाम्रो विनियोजन विधेयक र ऋण उठाउने विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पनि त्यो दिन नै छलफल हुने हो अथवा पास हुने हो। यसको मतलब कहाँ खर्च गर्छौँ, कस्तो नीति तथा कार्यक्रम आइसक्यो, कस्तो योजना परियोजना बनाउँछौँ र त्यसपछि त्यसको आमदानीको स्रोत के हुने र यदि डिफिसिट गर्नु पर्यो भने, बाह्य ऋण उठाउनु पर्यो भने अथवा आन्तरिक ऋण उठाउनु पर्यो भने कसरी उठाउने भन्नेवाला विधेयक पनि त्यो दिन नै पास हुने हुनाले हामीले चासो दिनुपर्ने विषय बजेट जतिको आवश्यक छ छलफल गर्न त्यति नै विनियोजन विधेयक र ऋण उठाउने विधेयकमा पनि छलफल गर्नु जरुरी छ। यो सैद्धान्तिक पाटो भयो। दोस्रोमा चाहिँ अलिकति हाम्रो अनुभव हेर्दाखेरि चाहिँ यो अलिकति हामी तपाईँ मिडिया हामी एकेडेमिया अलिकति छुचो हुनुपर्छ। यहाँ छुचो भएर हेर्दाखेरि के भन्नुपर्छ भन्दा चाहिँ हाम्रो सत्ता औपचारिक सत्ता भनेको जो सरकार चलाइराखेको पार्टीहरू छन् औपचारिक सत्तामा छन्, जो अनौपचारिक सत्ता छ प्रतिपक्षमा छन्, हामीले के बिर्सिनु हुँदैन भन्दा कुनै पनि राष्ट्रिय पार्टी र एउटा दुईवटा राष्ट्रिय पार्टी नभएका पार्टीहरू पनि यो सत्ता सञ्चालनमा एउटै चुनावी कार्यकाल 5 वर्षभित्र सत्ता पक्ष र प्रतिपक्ष भइसकेको हुनाले यो सबैले बुझ्नुपर्ने, सबै सत्ता पक्ष प्रतिपक्ष सबैले ध्यान दिनुपर्ने कुरा के छ भन्दा चाहिँ हाम्रोमा यो कार्यान्वयनमा समस्या हो। बजेट बनाउने डकुमेन्टमा हामीले छनौट गरेको आयोजना, त्यसपछि हामीले उठाएको ऋणका स्रोतहरूमा भन्दा पनि यो कार्यान्वयनमा सबभन्दा ठुलो समस्या हो। त्यसपछि कार्यान्वयनमा पनि किन समस्या छ भन्दा तालमेल मिलिरहेको छैन, अन्तर मन्त्रालय अन्तर एजेन्सीको तालमेल नमिल्ने, सार्वजनिक खरिदमा समस्या हुने र पुँजीगत खर्च गर्न नसक्नु सबभन्दा ठुलो समस्या हो। त्यसलाई ध्यानमा राखेर हामीले चाहिँ बजेट बनाउँदाखेरि आकार ठुलो सानो भन्दा पनि यो कार्यान्वयन पक्षलाई ध्यानमा राखेर अबको बजेट बन्नुपर्छ र बनिनुपर्छ र सायद बन्छ होला पनि भन्ने मेरो आशा हो। अब तपाईँले भन्नुभएको जस्तो यो कहानी र ध्यान दिनुपर्छ होला भन्दा एक नम्बरमा कार्यान्वयनवाला पक्ष हो भने त्यसपछि हामीले पटक पटक के भनिरह्यौँ भन्दा चाहिँ ओभर एम्बिसियस बजेट बनाउँदै गयौँ, जिडिपी को मानव 100 रुपियाँ बराबर को हम कुल गार्हस्थ्य उत्पादन हो यह देश को हमें लगभग इसको 30% वरीपरी को बजेट बनाई नहीं रहो रू गत वर्ष को जस्त करी हमें बीच में गए डाउन साइजिंग गये ठूलो मात्रा में 13% जी फिर हमें बजेट 6 महीना में गए खुमचाउन पड़ने स्थिति भी आयो तो कारण हमें यह अलग एम्बिशियस हो जरूरी देश में धेरे आकांक्षा महत्वाकांक्षा तर पनि यो बजेट माथि बनाएर पछि घटाउनु भन्दा त्यो झुटपोले जस्तो हुन्छ बेलैमा यसको आकार चाहिँ अलिअलि तलतिर चाहिँ 18 को वरिपरि आइदिए हुन्थ्यो भन्ने चाहिँ हाम्रो क्यालकुलेसन मेरो क्यालकुलेसन र हाम्रो डिपार्टमेन्टमा हामीले छलफल गरिरहन्छौँ हाम्रो क्यालकुलेसन भएको हुनाले के भयो होला भन्दा चाहिँ यो 19 खर्बको सिलिङ हामीले तोकेको छौँ यसमा चाहिँ राष्ट्रिय ब्याङ्कले निकाल्ने 8-9 वटा म्याक्रो इकोनोमिक पारामिटर्स र तथ्याङ्क विभागले निकाल्ने यो राष्ट्रिय लेखा सम्बन्धी निकाल्ने तथ्याङ्कहरूले प्राय जसो राम्रो राम्रो दिशामा नै अर्थतन्त्र ठिकै दिशामा छ भन्ने खालको सङ्केत गरेको हुनाले सत्ता सञ्चालन गर्ने साथीहरूलाई चाहिँ अलिकति एम्बिसन पढायो होला होइन भने ती पारामिटरहरू हेर्दाखेरि त्यस्तो देखिए पनि बाह्य क्षेत्र हाम्रो बसमा छैन रेमिटेन्सदेखि टुरिज्मदेखि थुप्रै कुराहरू हाम्रो बसमा नभएको हुनाले बाह्य क्षेत्र सोचेभन्दा राम्रो भइरहेको हुनाले अर्थतन्त्रका पारासूचकहरू चाहिँ राम्रो देखेका हुन् त्यसबाट हामी एक्साइटेड नभइकन बजेटलाई अलि निम्न साइज बरु घटाउन नपर्ने गरी आकारमा अलि ध्यान दिउँ र पहिलोपटक धेरै वर्षको अन्तरालमा पहिलोपटक यो गत 6 महिना जति अथवा यो वर्ष आर्थिक वर्षमा चाहिँ जिडिपीको ग्रोथभन्दा तल इन्फ्लेसन ग्रोथ छ कि मूल्य वृद्धिको दर धेरै वर्षपछि लगभग आर्थिक वृद्धिको दरभन्दा तल भएको हुनाले यो एउटा आफैमा राम्रो सङ्केत हो अर्थतन्त्र के दिशामा गइरहेको छ भन्ने कुरा यसलाई कायम गर्नुपर्ने देखिन्छ होइन भने हामी एम्बिसियस बजेट बनाउने अनि अलि बढी खर्च गर्न खोज्यौँ भने फेरि त्यो इन्फ्लेसनले माथि प्रेसर गर्ने माथि जाने लगभग 7-8% पुग्दैन जिडिपी चाहिँ 4-5% पुग्यो भने फेरि समग्र अर्थतन्त्रमा अहिले अर्को खाल्डो पार्छ त्यो कारणले मैले 3 विधामा मात्रै भने कि बजेटमा सैद्धान्तिक रूपमा चाहिँ हामीले यो निर्माण प्रक्रियामा चाहिँ अरू विधेयकहरू विनियोजन विधेयक र ऋण उठाउने विधेयकलाई पनि ध्यान दिनुपर्ने देखिन्छ त्यसपछि कार्यान्वयन पक्षभित्रको पनि खास पुँजीगत खर्च गर्न नसक्नु हाम्रो समस्या भएको हुनाले त्यसमा जोड दिनुपर्ने देखिन्छ भने हामी ओभर एम्बिसियस नभौँ बजेटको आकार अनावश्यक ठुलो बनाउनु कति कार्यान्वयन गर्न नसक्नु अनि हामीले राजस्व पनि उठाउन नसक्नु भन्दा अहिले नै अलिक विचार गरेर अलिक ठिकैको साइज फेरि एकदमै कम पोहोरको सत्र वरिपरि थियो भने त्यताभन्दा तल राखौँ भन्ने पनि होइन यो 3 विधामा मेरो समग्र यो अहिलेको बजेट प्रतिको अपेक्षा रह्यो
यहाँले बजेटको आकारलाई जोड दिनुभयो अब सरकारले अर्थतन्त्रको सुधार गर्दै आर्थिक वृद्धि र विकासलाई मुख्य प्राथमिकता दिइरहँदा अर्थतन्त्रका स्रोतमाथि भने निरन्तर दबाव परिरहेको अवस्था पनि छ एक हिसाबले भन्ने हो भने हालको अर्थतन्त्र अथवा आन्तरिक सूचकहरू सहज अवस्थामा छैनन् यस्तो असहज अवस्थातर्फबाट सहज अवस्थातर्फ जान चाहिँ के कसरी सकिएला अथवा के कस्ता उपायहरू अवलम्बन गर्दा उपयुक्त होला अति नै संक्षिप्तमा छोटकरीमा बताइदिनुहोस् न
यस्तो होला हाम्रो संविधान त हामी चाहिँ पावर डिभोल्युसन गर्यौँ हामीले स्थानीयतामा आधारित स्थानीयता अनि संघीयतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र हाम्रो मूल मन्त्र हो यो सबैले त्यसलाई आत्मसात गरेर स्थानीय सरकारहरू खास गरी पालिका नगरपालिकाहरू र त्यसपछि प्रदेश सरकारहरूलाई बढी चलायमान बनाएर त्यहाँ हुने विकास निर्माणका खास गरी अलि सानो स्तर सानो स्केलका कार्यक्रमहरूलाई चाहिँ अलिक प्रभावकारी बनाउनु पर्ने एक नम्बरमा देखिन्छ भने अरू चाहिँ अब यो अर्थतन्त्रमा हामीले चाहिँ जुन तरिकाले खर्च गर्छौँ खर्च गरेपछि विकास हुन्छ भन्ने भन्दा पनि हामीले चाहिँ त्यसको खास खर्च गरेपछिको त्यसले के हो सम्पन्न भयो कि भएन त्यसको चाहिँ उपादायता पुष्टि भयो कि भएन भन्ने कुरा यो फिडब्याक नहेर्ने चलन छ हाम्रोमा त्यो कारणले चाहिँ अब ठ्याक्कै आर्थिक सूचकहरू चाहिँ खराब छन् भन्नेमा एउटा खराब खास गरी मेजर 10 वटा सूचक मात्रै एउटा सूचक खराब छ त्यसो त्यो भनेको हामीले चाहिँ ब्याङ्कमा पैसा जम्मा हुँदा व्यापारीले लान नसक्ने अनि फेरि ब्याङ्कमा पैसा चाहिँ त्यो तरलता नहुँदाखेरि फेरि आम मान्छेको घरमा पैसा थन्किने भनेपछि यो तालमेल यहाँ यो मनी मार्केट र फिजिकल यो कहीँ न कहीँ तालमेल मिलिरहेको छैन भने चाहिँ मनी मार्केट र मौद्रिक नीति र राजस्व नीति बिच अथवा यता वित्तीय नीति बिच तालमेल नमिलेर त्यस्तो भएको हो अब के गरिदिउँ भन्ने मलाई लाग्थ्यो भन्दा यदि सकिन्छ भने हुन त ढिलो भइसक्यो हाम्रोमा चाहिँ हाइड्रो ठुला स्तरका र सानो स्तरका पनि हाइड्रो अथवा जलविद्युत आयोजनाहरूभन्दा बाँकी रहेका कुनै पनि लगानी गर्न सकिने क्षेत्रहरूमा हाम्रोमा चाहिँ प्रोजेक्ट फाइनेन्सिङ छैन क्या तपाईँको प्रोजेक्ट राम्रो भएको कारणले मान्छेले ऋण पाउँछ र ऋण लगानी गरेर अर्थतन्त्र चलाएन हुन्छ भन्ने कुरा हाइड्रोमा भन्दा छैन, त्यही भएर हाइड्रो अलिकति सफल देखिएको हो। त्यो कारणले यो प्रोजेक्ट बेस्ड फाइनेन्सिङ गरिदिनु पाएदेखि र त्यसलाई ठिकसँग रेगुलेट, फेरि जताभावी पैसा छर्ने भन्नेतिर जाला थियो, त्यस्तो भनिएको होइन कि एउटा निर्दिष्ट रेगुलेटरी फ्रेमवर्क बनाएर यो प्रोजेक्ट बेस्ड फाइनेन्सिङ गर्नु पाएदेखि ब्याङ्कमा पैसा जम्मा हुने अनि फेरि ब्याज दर घट्दै जाँदाखेरि पनि लगानी नहुने भन्ने समस्या जुन आम समस्या हो नेपालको, त्यो सुधिन्थ्यो कि भन्ने मलाई लाग्छ।
हामी कुराकानी गरिरहँदासम्म पुँजीगत खर्चको अवस्था हेर्ने हो भने जम्मा 36.04% मात्र भएको देखिन्छ। पुँजीगत खर्च अब लामो समयदेखि अब अपेक्षित हिसाबले हुन सकिरहेको छैन। विगतका वर्षहरूमा झण्डै दशकदेखि हामी पुँजीगत खर्चमा समस्या झेलिरहेका छौं। सरकारको प्राथमिकता पुँजीगत खर्चमा वृद्धि गर्ने र पुँजीगत खर्चमा देखिएको समस्यालाई सुधार गर्ने पनि रहेको छ। तथापि अपेक्षा गरे अनुसार अथवा घोषणा गरिए अनुसारको पुँजीगत खर्च हुन सकिरहेको छैन। खास पुँजीगत खर्च नहुनुमा के समस्या रहेका छन् र हामी आगामी वर्षको बजेटको नजिकै पुगिरहँदा हामीले सुधार गर्नुपर्ने कुरा अथवा बजेटमा पुँजीगत खर्चको सवालमा सुधार गरिनुपर्ने कुराहरू के रहेका छन्?
यस्तो छ, एकदम सही प्रसङ्ग उठाउनुभयो तपाईँले। हामीले पुँजीगत खर्च हुन सकेन, बेलामा हामीले खर्च परिचालन गर्न सकेनौँ अथवा चाहिँ रकम निकासी हुन सकेन भनेर पहिला जुन असार र असारपछि बढ्ने गरिएको बजेटलाई संविधानमै लेखेर 15 दिन 1 महिना अगाडि ल्याएर जेठमा पढ्ने गरेको हो। कारण त्यो चाहिँ जेठमा नै ल्यायो भने यो असारबाट आउने पहिलो त्रैमासिकमा हुने निकासीलाई छिटो होस् र ठेक्का पत्तादेखि अरू विकास निर्माणका कार्यक्रमहरू खास गरी श्रम सँग सम्बन्धित भन्दा पनि पुँजीसँग बढी सम्बन्धित यो बजेट चाहिँ खर्च हुन्छ भनेर अगाडि ल्याइएको हो। त्यसो गरेर हामीले चाहिँ बजेटमै बजेट पढेर यो पहिलो त्रैमासिकमा अथवा असारको पहिलो त्रैमासिकमा खर्च निकासी होस् भनेर प्र्याक्टिस गरेको पनि 7 वर्ष भइसक्यो, त्यो 7-8 वर्ष हुनेवाला छ। त्यो गर्दाखेरि पनि पुँजीगत खर्च भएन भनेपछि समय मात्रै होइन रहेछ, यो पुँजीगत खर्च नहुनुमा चाहिँ एउटा सार्वजनिक खरिदमा समस्या देखाउँछन् व्यापारी साथीहरू, ठेकेदार साथीहरू, त्यसरी जग्गा प्राप्ति र वनसँग सम्बन्धित केही कुराहरूको बढी जोड दिइन्छ, बढी त्यसलाई दोष लगाइन्छ। तर ठुला आयोजनाहरू र केही सीमित आयोजनाहरूमा त्यो होला, म मान्छु त्यसलाई यो अर्थ मन्त्रालय निकालेको 6 महिनाको मध्यावधि समीक्षा, बजेटको मध्यावधि समीक्षा पनि एकदम स्पष्ट रूपमा सरकारी डकुमेन्टले त्यो लेखेको छ। तर त्योभन्दा पनि बढी के हो भन्दा चाहिँ हेर्नुहोस् त, स्थानीय त्यो कार्यक्रम नीति तथा कार्यक्रम होइन कि यो चाहिँ परियोजना छनौटमा हामीले के हेलचक्राई गर्यो भन्दा चाहिँ यो खर्च हुने सम्भावना कति छ अनि त्यो नभएको हुनाले हामीले ल्याउने हामीले बनाउने बजेटमा पर्ने आयोजनाहरू चाहिँ हामीले डकुमेन्ट माग्न थाल्यौँ। पहिला मौखिक मात्रै हुन्थ्यो, पहिला लिखित हुन थाल्यो, लिखितले मात्रै हुँदैन भनेपछि हामीले त्यहाँ चाहिँ स्थानीय हाम्रो लोकल लेभलमा कमिटी बनेको होस्, कमिटी पनि डेमोक्रेटिकली बनेको होस्, त्यो आयोजनाको बारेमा अलिकति केही स्थानीय जनतासँग मिलेर उपभोक्ता समिति बनेको होस् भनेर हामीले निकै धेरै प्रयास गरेका हौँ, प्रयास नगरेको होइन। त्यति गर्दा पनि नभएको हुनाले आयोजनाहरू नै हाम्रो बजेट पर्ने आयोजनाहरू नै त्यहाँ निर्माण अथवा सम्पन्न नहुने, निर्दिष्ट समयमा सम्पन्न हुने आधार नभइकन हामीले दिएको भएर यस्तो भएको। थोरै सङ्केत हेर्ने हो भने स्थानीय पालिकाहरूले गरेको पुँजीगत खर्च अझै बढी छ, प्रतिशतमा हेर्ने भने प्रदेश सरकारहरूले गरेको पुँजीगत खर्च अझै ठुलो छ, तर केन्द्र हाम्रो सङ्घीय सरकारले गरेको पुँजीगत खर्च कम छ। किन त्यस्तो भयो होला? मैले यो भनिरहेको छैन कि स्थानीय सरकारहरू, पालिका नगरपालिकाहरू र प्रदेशहरू गजब छन् मैले भनिरहेको छैन। के भनिएको छ भन्न खोजेको मैले भन्दा चाहिँ त्यहाँबाट बनेका स्थानीय सरकारहरू र बनेका अलि मध्यम र सानो स्तरका आयोजनाहरू जो जनतासँग उपभोक्तासँग बढी जोडिने हुनाले त्यहाँनिर कामको क्वालिटी त कम्प्रोमाइज भयो होला, तर काम गइसकेपछि त्यो सम्पन्न हुने चान्सेस के हुन्छ भन्दा त्यहाँ स्थानीय जनता अथवा उपभोक्ता त्योसँग सम्बन्धित हुन हुनाले त्यो समयमा सकिएको हो। तर ठुला आयोजनाहरू केन्द्रले दिने ठुलो आयोजना हामी सानो सानो स्थानीय स्तर नदिने ठुलो मात्रै केन्द्रले गर्ने भनेपछि खास गरी सङ्घीय सरकारले लगानी गरेका ठुला ठुला आयोजनाहरू त मल्टियर हुन्छन्, 1 वर्ष 2 वर्ष 5 वर्ष 20 वर्षसम्म चलेका छन्। त्यो कारणले 1 वर्ष र अर्को वर्ष बिचको ओभरल्यापमा हाम्रो चाहिँ ठेकदारहरू अथवा त्यो निर्माण व्यवसायीहरूले चाहिँ खेल्ने मौका हुने हुनाले हामीले त्यो बजेट हाल्दाखेरि चाहिँ क्यापिटल एक्सपेन्डिचर चाहिँ हामीले ट्र्याक नै गर्न सक्दैनौँ। र कतिपय हकमा त ठ्याक्कै अहिले नाम लिन्न, मैले देशमा चलेका सबभन्दा 2-3 ठुला आयोजना हेर्ने हो भनेदेखि बिचमा बजेटबाट आयोजना एउटा रकमबाट ठेक्कापट्टा गइसक्यो, त्यसपछि फेरि बिचबिचमा 8 अर्ब 10 अर्ब फेरि बिचमा बजेटबाट त्यो खर्च त्यो 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 परियोजनालाई हामीले पैसा थपेको बिचमा त्यसको त बिचमा अडिट हुने थिएन, अडिट भयो भने पनि त्यो त त्यो बजेटमा देखिने थिएन। यी कुराहरू हामीले नहेरिदिएको हुनाले केन्द्रमा पर्फेक्ट त हुन्थेन, 80-90% खर्च हुन्थ्यो त भन्दिनँ, तर यति डरलाग्दो यति लाजमर्दो गरी क्यापिटल एक्समा कम हुने थिएन। किनभन्दा ठुला ठुला रकमहरू तपाईँले ठुला ठुला आयोजनाहरूमा राष्ट्रिय गौरवको आयोजना र रूपान्तरणकारी आयोजना हो भन्ने अर्थमा ठेकदारलाई फाइदा हुने गरी हामीले ठुलो ठुलो रकम दियौँ, त्यो रकमको त अडिट भएन। त्यो वर्षमा अडिट नभएपछि त पुँजीगत खर्च कम देखियो, त्यो सैद्धान्तिक कुरा भयो। होइन, स्थानीयतामा आधारित स्थानीयहरूको अलिकति नलेज किन राम्रो देखियो भन्दा चाहिँ उनीहरूले क्वालिटीको काम नभयो भने पनि कमसे कम काम सम्पन्न हुन्छ भनेपछि ठ्याक्कै चाहिने र आम जनता उपभोक्तासँग जोडिएका आयोजना परियोजना हुने र त्यसमा चाहिँ अलिकति प्राधिकरण लेभलमा, हुन त केही साथीहरूले प्राधिकरण गर्दाखेरि पनि प्राधिकरणको राम्रो देखिँदैन अनुभव छैन हामीलाई भन्ने पनि आयो केही छलफलहरूमा, तर पनि अलिक ठुला आयोजनाहरू 17 अर्बभन्दा ठुला आयोजनाहरूलाई चाहिँ यो काम सुरुदेखि अन्त्यसम्म एउटा निश्चित टिमले प्राधिकरणको रूपमा काम गर्ने र त्यसको आधारमा उसले राम्रो गर्यो भने त्यसले चाहिँ इन्सेन्टिभ पनि पाउने र राम्रो गरेन भने त्यसबाट कहीँ न कहीँ यसलाई चाहिँ पनिसमेन्ट पनि हुने खालको सुरुवात नगर्ने हो भनेदेखि हामी कानुनलाई देखाएर सार्वजनिक खरिदलाई देखाएर त्यसपछि जग्गा जमिन वन जङ्गललाई देखाएर हामी के गरिरह्यौँ त भन्दा बिचमा हामी त्यो कहीँ न कहीँ एकदम यो सरकारी ट्याक्स पेयरले तिरेको पैसा अथवा गरिब देखाएर लोन लिएर आएको पैसा मिस्युज भयो भन्नाले एउटा मुख्यवार वर्गले पैसा त कमाएको कमाइ छ नि त।
हामी कुराकानीकै क्रममा रहेका छौँ। आजको अन्तरसंवादमा हामीले अर्थतन्त्रको विद्यमान अवस्था, आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा केन्द्रित भएर अर्थशास्त्री डाक्टर रेशम थापासँग कुराकानी गरिरहेका छौँ। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढाउँ। यहाँले चर्चा गर्दै हुनुहुन्थ्यो कि पुँजीगत खर्चलाई कसरी सही तरिकाले व्यवस्थापन गर्न सकिन्छ, या त भनौं पुँजीगत खर्चको जे जस्तो समस्या अहिले देखिएको छ पुँजीगत खर्चमा त्यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने प्रसंगमा यहाँले आफ्नो कुराकानी कुराहरू राख्दै हुनुहुन्थ्यो। अब अहिले अरू समस्याहरू पनि देखिरहेका छन् जसलाई मैले जोड्न चाहे। अब यसअघि कुराकानीकै क्रममा पनि यहाँले कतिपय कुराहरू व्यक्त गरिसक्नु भएको छ। खास गरी बैंकिङ क्षेत्रले अधिक तरलताको समस्या झेलिरहेका छन्। अब उत्पादनमूलक क्षेत्रमा अपेक्षित रूपमा लगानी बढ्न नसकेको कुरालाई त अब सरकारले पनि भनिरहेको स्वीकार गरिरहेको अवस्था छ। अब विगतमा चर्को ब्याजदर हुँदा पनि कर्जा प्रवाह भएको अवस्था थियो, अहिले ब्याजदर घटेर एकल अङ्कमा एकल बिन्दुमा आउँदा समेत कर्जा प्रवाहको अवस्था कमजोर देखिएको छ। अब के कारणले यस्तो अवस्था लामो समयसम्म रहिरहेको हो? अब लगानीकर्ताहरूमा विश्वासको वातावरण नभएको हो कि, या त त्यो लगानी गर्नका लागि परिस्थिति निर्माण नभएको? हुन त सरकारले कानून संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने पहल र कोशिश गरिरहेको अवस्था छ, तर पनि रोजगारी वृद्धि हुन सकेको छैन, यसको कारण भनेको उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न सकेको छैन। यो अवस्थालाई कसरी हेर्न सकिएला? यसमा के समस्या देखिएको छ?
यस्तो छ, यसमा चाहिँ सैद्धान्तिक रूपमा चाहिँ यो मौद्रिक नीति र वित्त नीति बीचको तालमेल नमिल्नु एक नम्बर कारण हो। यो चाहिँ हामीले देख्यौँ, सुन्यौँ, नाम गर्यौँ। हाम्रो जहिले पनि अर्थ मन्त्रालय र राष्ट्र ब्याङ्क बिच चाहिँ जुगाको लडाइँ भइरहेको थियो बिचमा। त्यो त्यो जुगाको लडाइँको बिचमा कस्तो भइदियो भन्दा चाहिँ यो मौद्रिक नीतिले चल्ने अथवा मौद्रिक नीतिको एउटा फ्रेमवर्कभित्र रहेर यो बजारले निर्धारण गरेर ब्याज दर माथि तल हुनुपर्ने हो, असाध्य सेन्सिटिभ तरल कुरा हो यो। हामीले सब फ्रेमवर्क चाहिँ राज्यले बनाउने हो, यसलाई चाहिँ बजारलाई छोड्नुपर्ने गर्दाखेरि भन्दाखेरि चाहिँ हामीले हाम्रो ब्याज दर 15-16% पनि पुग्यो र घटेर अहिले सिङ्गल डिजिटमा 10% तल आएको छ। यो माथि जाँदाखेरि पनि हेर्दा मौद्रिक नीतिले अथवा बजारले निर्धारण गरेको जस्तो, तल आउँदा पनि बजारले निर्धारण गरेको जस्तो यहाँ चाहिँ बजारले निर्धारण गरेको छैन। यसमा चाहिँ सब यो राजनीतिक पार्टीहरू र सरकारलाई यो कुरा थाहा छ। यो चाहिँ मौद्रिक नीतिको फ्रेमवर्क भन्दा बाहिरबाट यो ब्याज दर माथि जाने तल जाने भएपछि त्यो बजारले त्यसलाई रेस्पोन्स गर्दैन। बजारले रेस्पोन्स नगर्ने भनेको त्यो चाहिँ मौद्रिक नीतिको फ्रेमवर्कभन्दा बाहिरको कुरा भएको हुनाले, अनि ऋण लिने दिने त फेरि मौद्रिक नीतिको फ्रेमवर्कभित्र अथवा वाणिज्य ब्याङ्कको फ्रेमवर्कभित्र ब्याङ्क र सहकारीहरू समेतको फ्रेमवर्कभित्रबाट ऋण लिने दिने हुनसक्छ। तर त्यो ऋण लिने दिनेको मूल्य त के हो त, ऋणको मूल्य भनेको त ब्याज दर हो। त्यो ब्याज दर तपाईँ सिस्टमभन्दा बाहिरबाट डिसाइड भइसकेपछि र खास गरी एउटा इन्फ्लुएन्सियल केही संस्थाहरू छन्, यो ब्याङ्कर्स एसोसिएसन, त्यसपछि के भन्छ यो चाहिँ फेरि साउदीहरूको संस्था छ, यहाँबाट बढी इन्फ्लुएन्स हुने हुनाले त्यो ब्याज दर तलमाथि त गयो न, माथि गएको पनि बजारले निर्धारण गरेको थिएन, यो तल झरेको पनि बजारले निर्धारण नगरेको हुनाले त्यहाँ चाहिँ आम बजारले त्यसलाई चाहिँ डिसाइड त्यसलाई चाहिँ रेस्पोन्स गरेन, पोजिटिभ रेस्पोन्स गरेन। त्यसको दुईवटा कारण छ। त्यो एउटा कारण के हो भन्दा जुन स्थापित व्यापारीहरू छन्, उद्योगीहरू छन् अथवा लगानीकर्ताहरू छन्, ती स्थापित लगानीकर्ताहरू भनेका साना स्तरका र ठुलो सङ्ख्यामा छन्, उनीहरूलाई यो कुरा थाहा हुन्छ बजारलाई कसरी भनिरहेको छु मैले भन्दा चाहिँ 18-19 हामीले गरेको औद्योगिक सेन्सस इकोनोमिक सेन्सस गरेको थियो हाम्रो तथ्याङ्क विभागले त्यो बेलाको तथ्याङ्क विभागले हाम्रोमा 9,46,000 दर्ता भएका बिजनेस छन् 9,46,000 भनेको 9.5 लाखवटा बिजनेस छन् दर्ता भएका त्यो मध्ये आधी बिजनेसले ब्याङ्कबाट पैसा लिएर ब्याङ्किङ सिस्टमबाट पैसा लिएर लगानी गर्ने भन्ने नै हुँदैन आधी व्यापार व्यवसाय त यो ब्याङ्किङ सिस्टमभित्र कनेक्टेडै छैन उनीहरूले खाता खोल्लान् खाताबाट पेमेन्ट गर्लान् अनि त्यस खाताबाटै कसैलाई चेक गर्लान् त्यसलाई एटिएम चलाउनु त्यो फरक कुरा भयो तर त्यो ऋण बजारमा यिनीहरू सम्बन्ध छैन भनेपछि आधा व्यापार ऋण बजारमा सम्बन्धै नभएपछि त्यो बजारले चलेको छैन अब बाँकी रह्यो आधी लगभग 5,00,000-4,50,000 जति व्यापारहरूमध्ये पनि के छ त त्यसमा भन्दा चाहिँ हाम्रो यो भुइँचालोदेखि त्यसपछि कोभिडदेखि र विभिन्न समयमा आएको अप्ठ्यारोको बेलामा सरकारले के आश देखायो भन्दा चाहिँ कतै न कतै यो 1-2 महिना, 2-4 महिना, 6 महिना केही ऋणमा केही सहयोग ब्याजमा केही सहयोग हुन्छ कि भनेर जानी बुझिकन साना सरकार राम्रा व्यापारीहरूले पनि के गरे भन्दा सरकारलाई हेरेर बस्यो केही महिना सरकारलाई हेरेर बस्दाखेरि सरकारले डिभिजन गरिदिएन नगरेपछि राम्रा व्यापारीहरू पनि के भयो त भन्दा त्यो बेला खराब ऋणको लिस्टमा परे खराब ऋणको लिस्टमा परिसकेपछि नयाँ प्रोजेक्ट बनाउन पनि सकिएन भइरहेको बिजनेस कसरी धान्ने मात्रै भयो त्यस्ता खालका व्यापारीहरू लगभग 3,00,000 जति छन् भने बाँकी रह्यो 2,00,000 जति व्यापारी मात्रै जसले चाहिँ ऋण लिने दिने प्रक्रियामा सामेल छन् तिनीहरू कसरी सामेल भयो भन्दा एउटा व्यापार नगरेर एउटा उद्योग नगरेर 2-3-5-10 उद्योग गर्नेहरू ती व्यापारीहरू हुन् उनीहरू त्यसलाई हामीले व्यापारको भाषामा पोर्टफोलियो म्यानेजमेन्ट पनि भन्यौँ त्यो कारणले अघि मैले भने जस्तै हाइड्रोमा जस्तो गरी प्रोजेक्ट फाइनेन्सिङ भएको भएदेखि अलिकति रिस्क लिएर नयाँ मान्छे नयाँ नलेज लिएर आएको मान्छे अथवा अलिकति रिस्क लिन्छु भन्ने मान्छेले चाहिँ त्यो ऋण लिन्थ्यो होला अथवा त्यो पुँजी बजारबाट चाहिँ जुन ब्याज दर घटेर तल आउँदाखेरि पनि त्यो बैङ्कमा जम्मा भएको तरलता जसलाई हुनु भएको थियो त्यसलाई सोच्ने गरी चाहिँ माग गर्थ्यो माग गरेर चाहिँ हामी दिन्थ्यौँ होला माग नगरेको होइन त्यो माग गर्ने ठाउँमा के छ त भन्दा विविध कारणले निम्न स्तरका व्यापारीहरू खास गरी साना व्यापारी र मौजाला व्यापारीहरूमा समस्या छ अनि त्यो एलसीसँग सम्बन्धित थिए बिचमा हामीले बाह्य क्षेत्र गडबड भएको बेलामा चाहिँ हामीले एउटा एलसीमा आधारित व्यापार गर्ने एलसी खोलेर गर्नुपर्ने व्यापार आयात निर्यात गर्नुपर्ने व्यापारमा पनि हामीले 6 महिना जति बडा अप्ठ्यारो परे तिनीहरूलाई त्यो कारणले लगभग बिजनेस इन्टिटीकै हिसाबले गर्ने हो भने 20-25,000 साना व्यापारहरू त्यसको कारणले ठप्प भएर बसे यसरी हामीले चाहिँ भन्ने बेलामा मेकानिकल हिसाबले मैले दिएको हुँ के अरे भन्ने हिसाबले माथिबाट जरा नबुझिकन ब्याज दर तल माथि गर्ने त्यो तल गरेको ब्याज दर 9 बजारले निर्धारण गरेको थिएन 8 बजारले निर्धारण गरेको थिएन गरेको हेर्दाखेरि बजारले निर्धारण गरेको भए पनि माथिबाट कहीँ न कहीँ बाह्य क्षेत्रबाट प्रभावित थियो भने हाम्रो नियमनकारी निकाय जहाँनिर चाहिँ राष्ट्र ब्याङ्क छ राष्ट्र ब्याङ्कले पनि सजिलो होस् भनेर एडभान्स कम्पनी जस्तो गरी ब्याज दर करिडर इन्ट्रेस्ट रेट करिडर भनेर मिनिमम यति र म्याक्सिमम यतिमा राख्छौँ क्या भन्ने अनि जता माथि प्रेसर पऱ्यो भने त्यो करिडर नै माथि तान्दिने जब ब्याज दर तल 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 आयो भने तपाईँको करिडर नै तल तान्दिने
हामी कार्यक्रमको अन्त्यतिर पनि
समस्या पर्यो
हामी कार्यक्रमको अन्त्यतिर पनि आइरहेका छौँ जस्तो यहाँलाई अर्को प्रश्न पनि मैले गर्न चाहे जस्तो राजस्व संकलनको लक्ष्य पनि पूरा हुने अवस्था छैन हालसम्म लक्ष्यको 66.22% मात्र राजस्व संकलन भएको अवस्था छ हामी कुराकानी गरिरहँदाको अवस्थामा अबको करिब एक महिना 20 दिनमा 34% राजस्व संकलन हुने अवस्था पनि नरहला अर्कोतिर विश्वव्यापी रूपमा देखा परिरहेका विभिन्न समस्याले गर्दा वैदेशिक सहायता घट्ने ऋण घट्ने लगायतका कुराहरू पनि रहेका छन् आन्तरिक ऋण नै ठूलो मात्रामा उठाउनु पर्ने हो कि भन्ने अवस्थाहरू पनि सिर्जना भइरहेको अवस्था छ यस्ता समस्याहरूलाई समाधान गर्दै कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ हामी कार्यक्रमको लगभग अन्त्यमा पनि छौं छोटकरीमा बताइदिनुहोस् न
त्यो राजस्व उठ्ने कुरा चाहिँ एउटा इन्ट्रेस्टिङ कुरा छ एउटा हेर्नुहोस् है त कोभिडको बेलामा लकडाउनको बेलामा सबभन्दा बढी राजस्व उठेको थियो भनेपछि यसले एउटा के सङ्केत गर्यो भन्दा एडमिनिस्ट्रेटिभ इफिसियन्सी प्रशासनिक क्षमता बढाउने र हामी मौद्रिक नीति र वित्त नीति अथवा राज्य अलिकति सिरियस हुने भने ऋण अथवा राजस्व उठाउन नसक्ने भन्ने हुँदैन यो चाहिँ नित्यान्त जो जसले सरकार चलाए यो राज्यको कमजोरी हो त्यो कारणले राजस्व उठ्न नसक्नु राज्यको कमजोरी हो यो व्यापारीलाई दोष दिन मिल्दैन व्यापारी अथवा ट्याक्स तिर्नेवालाको धर्म के हो भन्दा सकेसम्म ट्याक्स नतिर्नु हो सकेसम्म नतिर्नु उसको धर्म हो तर थकाएर सकेसम्म परिवर्तन त्यो खालको वातावरणबाट उठाउने राज्यले उठाउनु पर्ने यो राज्यको कमजोरी हो भने दोस्रो कुरा तपाईँले एकदम सिरियस कुरा उठाउनु भयो वैदेशिक ऋण नलिइकन चाहिँ बजेट लगभग 19 खर्बको बन्दैन होला होइन त्यो अनि ऋण त लगभग हामीले त्यो त्यसको पनि 20% वरिपरि लिनै पर्छ पुरानो इतिहास हेर्ने भने आधी त्यो मध्येको आधी जति चाहिँ बजेटको 10% वरिपरि आन्तरिक ऋण उठाउने लगभग 10% जति वैदेशिक ऋण उठाउने भन्ने थियो वैदेशिक स्रोत भनौँ न ऋणभन्दा पनि त्यो मध्ये हामीलाई आउने फ्रीमा आउने र ऋणमा आउने केही गडबड भएको छ एउटा चाहिँ बाह्य क्षेत्र अलिकति ठाउँमा छैन त्यो कारणले वैदेशिक यो डिफिसिट मध्ये यो फरेन डिफिसिट ऋण पनि र सहयोग पनि अलिकति घट्नेवाला छ र बजेट माथि बनाइरहेको देख्दाखेरि मलाई डर के छ भन्दा चाहिँ यो आन्तरिक ऋणको मात्रा अलिकति बढ्छ कि त्यो बढ्यो भनेदेखि के हुन्छ भन्दा त्यसले चाहिँ सोझै हाम्रो प्राइभेट सेक्टरलाई हिट गर्छ।
हुन्छ हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ, यहाँको समयका लागि धन्यवाद।
थ्याङ्क यू।
आजको अन्तर सम्वादमा हामीले अर्थतन्त्रको विद्यमान अवस्था, आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा केन्द्रित भएर अर्थशास्त्री डाक्टर रेशम थापासँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। हवस्त, नमस्कार।